शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला।
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौँ। आजको श्रृङ्खलामा हामी एउटा ऐतिहासिक विद्यालय अर्थात् डोटी जिल्लाकै एउटा पुरानो विद्यालय पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयका सन्दर्भमा छलफल बहस गर्नेछौँ। आजको श्रृङ्खलामा हामी राणाकालमा नै स्थापना भएको एउटा ऐतिहासिक विद्यालय डोटी जिल्लाको पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयका सन्दर्भमा छलफल बहस गर्नेछौँ। एउटा इतिहास बोकेको विद्यालयको हालको अवस्था के छ, स्थापना कालदेखि आजसम्म आइपुग्दा विद्यालयले पार गरेका चरणहरू के हुन् र अहिलेको अवस्थामा विद्यालयलाई अझ अगाडि बढाउनका लागि गर्नुपर्ने कुराहरू के हुन्, यावत विषयमा आजको श्रृङ्खला सञ्चालन गर्नेछौँ। यिनै विषयमा छलफल बहस गर्नका लागि आजको हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र भट्ट। भट्टज्यू, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
नमस्कार हजुर।
सुरुवातमा यो विद्यालयको विगतदेखि वर्तमानसम्मको इतिहास बताइदिनुहोस् न।
डोटीको पद्म पब्लिक माध्यमिक विद्यालय आजभन्दा 75 वर्ष पहिले अर्थात् 2004 सालमा स्थापना भएको यो विद्यालयको त्यस समयका आदरणीय समाजसेवी तथा बुद्धिजीवी व्यक्तित्वहरूको महत्वपूर्ण योगदान छ। 2004 सालमा तत्कालीन श्री तीन महाराज पद्म शमशेरको शासनकालमा श्री पद्म पब्लिक स्कुलको नामले यस विद्यालयको स्थापना भएको हो। भूतपूर्व मन्त्री शिवराज पन्तको सल्लाहमा स्वर्गीय श्रोत बहादुर अमाते, स्वर्गीय ध्रुवराज श्रेष्ठ, स्वर्गीय पद्मराज उपाध्याय, लक्ष्मीदत्त भट्ट, स्वर्गीय देवीलाल जोशी, स्वर्गीय धर्मसिंह कठायत, स्वर्गीय मानबहादुर मल्लको सक्रियतामा स्वीकृति लिन बिन्ती पत्र लिई काठमाडौँसम्म गएर तत्काल विद्यालयको स्थापना स्वीकृति लिएको थियो। विक्रम सम्वत 2004 साल चैत्र 28 गते कक्षा 5 सम्म शुभारम्भ थियो। यसभन्दा पहिले 1990 सालमा त्रिचन्द्र पाठशाला र विक्रम सम्वत 2001 सालमा आधार स्कुलको स्थापना हुनलाई श्री पद्म पब्लिक स्कुलको स्थापनाको आधारको रूपमा लिन सकिन्छ। संस्थापक प्र श्री वीरबहादुर साई हुनुहुन्थ्यो। विक्रम सम्वत 2004 सालमा श्री पद्म पब्लिक मुक्तिनारायण स्कुल स्थापना भएर आधार स्कुललाई पनि यसैमा गाभियो। यसका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो जलन्धरका जयानन्द जोशी हुन्। नेपालमा शैक्षिक जनशक्तिको अभावले स्थानीय शिक्षकहरू नपाइने हुनाले भारतको पिथौरागढ नैनीताल लगायतका स्थानबाट शिक्षक ल्याएर कक्षा सञ्चालन गर्ने गरिन्थ्यो। 2009 सालमा यस विद्यालयको कक्षा 9 सम्मको पढाइ सञ्चालन गरिएको थियो भने 2016 सालदेखि एसएलसीको पढाइ सुरु भयो। पहिलो वर्ष एसएलसी परीक्षा दिन काठमाडौँ जानु परेको थियो भने विक्रम सम्वत 2017 सालदेखि डोटीमा नै परीक्षा केन्द्र सञ्चालन भयो। 2066 सालदेखि कक्षा 11, 2067 12 को पठन पाठन सुरु भयो।
तपाईँ आफैले पनि यो विद्यालयमा पढ्नु भएन?
हजुर, म 2046 सालमा मैले एसएलसी दिएँ विद्यालयबाट।
तपाईँ आफैले पढ्ने बेलाको यो विद्यालयको अवस्था र आजको अवस्थासम्म आइपुग्दा त्यो समयलाई चाहिँ कसरी सम्झिनुहुन्छ?
म पूर्व विद्यार्थी भइसकेको हैसियतले पहिला हामी पढ्दाखेरि दक्ष टिचर त हुनुहुन्थ्यो, दक्ष टिचरहरूसँग उहाँहरूसँग जाने यहाँका स्थानीय टिचरहरू हुनुहुन्थ्यो, उहाँले चाहिँ राम्रोसँग चाहिँ पठन पाठन गराउनुहुन्थ्यो। तर अहिले जाने नयाँ प्रविधिको जमाना हिसाबले स्मार्ट बोर्ड, ल्याप, कम्प्युटर यस्तो चाहिँ प्रविधिको जमाना थिएन र म अहिले जाने एकदम हर्षित छु। भौतिक संरचना पनि थिएन त्यति बेला, खासै विद्यार्थी बस्नका लागि कुनै त्यस्तो किसिमको सञ्चार माध्यमहरू पनि केही पनि थिएन। सामान्यत सरले बोर्डमा लेख्नुहुन्थ्यो, हामीले त्यही जाने कपीमा लेखेर दुई रुपियाँको कपीमा लेखेर जाने हामीले घरमा गएर होमवर्क गर्नु पर्थ्यो। र अहिलेका विद्यार्थी भनेको त एकदम चाहिँ भाग्यमानी हुन् जस्तो लाग्छ। हामी त जाने त्यस्तै एउटा 2 रुपियाँको डस्टबिनले हामी लेख्थ्यौँ, 2 रुपियाँको कपीमा हामी लेख्थ्यौँ। र अहिलेका विद्यार्थीहरू भनेको त भाग्यमानी ठहरिएको जस्तो मलाई आभास लाग्छ।
हाल यो विद्यालयमा विद्यार्थीको सङ्ख्या चाहिँ कति छ?
अहिले जाने तत्कालीन अब 11 क्लासमा चाहिँ हाम्रो नयाँ एडमिसन चालु भइराखेको छ। कक्षा 12 मा 2-250 जना विद्यार्थी छन्। 1 देखि 10 सम्म चाहिँ समथिङ 1075 जना विद्यार्थी छन्। हामीले 2 सिफ्टमा स्कुल सञ्चालन गर्ने गरेका छौँ। 11 र 12 मा बिहान मर्निङ सिफ्ट, एकदेखि दससम्म जाने हामीले दिउँसो सिफ्ट गरेर दुई सिफ्टमा स्कुल सञ्चालन गरेका छौँ।
देशका विभिन्न ठाउँमा सामुदायिक विद्यालय विद्यार्थीको रोजाइमा परेका छन्। यति पुरानो विद्यालय विद्यार्थीको रोजाइमा परेको छ कि छैन? विद्यार्थीको आउँछन् कति? विद्यार्थी कति आकर्षित छन् विद्यालयप्रति?
विद्यालयप्रति अहिले म एकदम आफू उत्सुकताका साथ यो स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, यही स्कुलको पूर्व विद्यार्थी र अहिले आएर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदाखेरि म पढ्दाखेरि यो विद्यालयमा 400-500 विद्यार्थी हुन्थ्यो भने अहिले आएर जाने 8,100-1,500 विद्यार्थी हुनको कारण यो विद्यालय डोटीको पद्म पब्लिक मुक्तिनारायण विद्यालय मध्येमा जाने 2077 सालमा जाने देशमै नेपाल सरकारले यस स्कुललाई जाने नमुना विद्यालयको उसमा परिणत भयो। विद्यार्थीहरूको रोजाइमा यो विद्यालय एकदम जाने यहाँ पठन पाठन राम्रो हुन्छ, यहाँका शिक्षकहरूको पढाइको बुझाइ हामी बुझ्छौँ भनेर टाढा टाढाबाट विद्यार्थीहरू जाने यो स्कुलमा हामीलाई खचाखच एउटै कक्षामा पनि 3-3-4 सेक्सन बनाएर हामीले जाने कक्षा सञ्चालन गर्ने गरेका छौँ।
सिलगढी डोटी जिल्लाको सदरमुकाम पनि हो। सदरमुकामका हिसाबले यो विद्यालयमा विद्यार्थीहरू बाहिरबाट आएर पढ्ने प्रचलन पनि होला। यो विद्यालयमा सदरमुकामकै विद्यार्थी मात्रै छन् कि बाहिरबाट पनि विद्यार्थी आएर पढिरहेका छन्?
बाहिरबाट पनि आइरहेछन्।
विशेष गरी विद्यार्थीहरू कुन कुन जिल्लाबाट आउँछन्? यहाँ
डोटी, अब डोटी त डोटी भइहाल्यो, प्राय असामबाट आइरहेछन्, असाम बझाङबाट आइरहेछन् यो विद्यालयमा विद्यार्थीहरू।
विद्यालयमा विद्यार्थीहरू आउँदाखेरि आवासीय रूपमै विद्यार्थीहरू बसिरहेका छन् कि विद्यार्थीहरू बाहिरबाट आउँछन्?
विद्यार्थीहरू बाहिरबाट आउँछन् हजुर, हामीसँग जाने छात्रावासको व्यवस्थित छैन। एउटा महिला फिडर छात्रावास मात्रै छ।
जुन तपाईँहरूले महिला छात्रावास चलाउनु भएको छ, यो छात्रावासमा विद्यार्थीहरू कतिजना विद्यार्थी छन्, कसरी बसिरहेका छन्, त्यसका सन्दर्भमा अलिकति जानकारी गराइदिनुहोस् न।
त्यो फिडर छात्रावासका लागि 20 चाहिँ विद्यार्थीहरू छन्, त्यसका लागि 4 जिल्लाको चाहिँ 5-5 एक जिल्लाबाट 5 कोटा हुन्छ, त्यसमा चाहिँ 20 विद्यार्थी छन्। त्यसको चाहिँ निरीक्षक चाहिँ हाम्रो अध्यक्ष शिक्षा जिल्ला शिक्षा अधिकारी हुनुहुन्छ र त्यहाँको सदस्य यहाँको प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ र त्यहाँको सदस्य सचिव ती फिडरको चाहिँ एकजना हाम्रो गीता जोशी हुनुहुन्छ, उहाँले चाहिँ पढ्नलाई स्कुलमा पठाउनुहुन्छ र आवासका लागि ती फिडर छात्रावासमा खानापिना बस्नका लागि उनीहरूलाई त्यही व्यवस्था छ।
विद्यार्थीहरू त्यो महिला छात्रावासमा पढ्ने विद्यार्थीहरूको छनौटको मापदण्ड के हुन्छ, कसरी छनौट गर्नुहुन्छ, के हुन्छ मापदण्ड?
मापदण्ड अब हामीले चाहिँ सूचना खोल्छौँ, स्कुलले सूचना खोल्छ, सूचना खोलिसकेपछि हामीले चाहिँ जिल्ला शिक्षालाई चाहिँ हामीले परिपत्र गर्छौँ र उहाँले चाहिँ प्रत्येक जिल्लामा चाहिँ सूचना प्रकार पठाउनुहुन्छ र त्यहीँबाट त्यो स्कुलले शिक्षाले अछाम बझाङ बाजुरा र डुटीको कोटा खोलेर उनीहरूले सूचना उहाँले सूचना खोलिदिनुहुन्छ। सूचना खोलिसकेपछि उहाँले चाहिँ आफै छनौट गरेर त्यो विद्यार्थीलाई यहाँ पठाउनुहुन्छ र हामीले फेरि यहाँ आएर इक्जाम लिन्छौँ। इक्जाममा चाहिँ पास भयो हामी इक्जाम लिन्छौँ यहाँ। इक्जाम लिसकेपछि अब बढी अङ्क ल्यायो भने, पास मार्क ल्यायो भने अब स्कुलमा भर्ना हुन्छ, त्यहाँ फिडरमा राख्ने व्यवस्था छ। यदि भएन भने हामीले चाहिँ फेरि चाहिँ शिक्षालाई चाहिँ हामीले फेरि रिटर्न गर्छौँ।
अहिले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ, संविधानले नै त्यो दिएको छ। तपाईँहरूको यो विद्यालय सञ्चालनका निमित्त विद्यालयलाई अगाडि बढाउनका लागि स्थानीय तहको सहकार्य र सहयोग कतिको रहेको छ?
कुनै संरचनाहरू बताउँदाखेरि उहाँले चाहिँ हामीलाई आर्थिक रूपमा सहयोग गर्नुहुन्छ र यो स्कुलका लागि हाम्रो चाहिँ स्थानीय नगर प्रमुखज्यूले भन्नुभएको छ, यो डोटीको एक मात्र जाने विद्यालय पद्म पब्लिक विद्यालय, यसलाई चाहिँ मैले चाहिँ गर्नुपर्ने आर्थिक सके आर्थिक नसके मैले जाने मेरो आफ्नो खुन दिएर पनि म यो पद्म पब्लिकको नाम, यो पद्म पब्लिकले मेरो नाम उच्च स्थानमा राखेको छ, पालिका मध्येमै सर्वोत्कृष्ट विद्यालय भएको हुनाले म यसलाई चाहिँ परिपूर्ण रूपले जाने म आफ्नो सहयोग गर्छु भनेर मेरो साहबले जाने आफ्नो प्रतिबद्धता जाहेर गर्नुभएको छ।
एउटा विद्यालय राम्रो विद्यालय बन्नका लागि स्थानीय तहको भूमिका, स्थानीय तहको सहयोग कति चाहिँदो रहेछ?
स्थानीय तहको भन्दाखेरि हजुर, अब मैले बुझ्दाखेरि विद्यार्थीका लागि पठन पाठनका लागि कुनै खेल सामग्रीहरू, विद्यालयको भौतिक संरचनाका लागि विद्यालयमा चाहिँ स्मार्ट बोर्डहरूका लागि बोर्डहरू चाहिँ रहेछ, विद्यालयमा चाहिँ प्रशासनिक खर्चका लागि चाहिँ उहाँले पठाउनु दिनु पर्दो रहेछ भन्ने कुरो मलाई आभास लागिरहेछ।
तपाईँ यही विद्यालयको पूर्व विद्यार्थी पनि हुनुहुन्छ, यही विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि हुनुहुन्छ। एउटा विद्यालयलाई राम्रो विद्यालय बनाउनका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षको भूमिका के हुँदो रहेछ?
अब मैले भन्नुपर्दा हजुरको, मैले म यो विद्यालयको पूर्व विद्यार्थी पनि र व्यवस्थापन समिति हुँदा मैले स्कुलमा अरू काम कार्य छोडेर पनि यो विद्यालयमा चाहिँ निरन्तर आइराख्ने, सरहरूसँग कोअर्डिनेसन गरिराख्ने, के गर्नुपर्छ सर मैले जाने, म स्कुलको लागि मैले के गर्नुपर्छ, कुन ठाउँमा जानुपर्छ, स्थानीय उसमा जानुपर्छ कि अथवा शिक्षामा जानुपर्छ, प्रदेशमा जानुपर्छ, कुन गर्छ, मैले चाहिँ समन्वय के गर्नुपर्छ, कसरी जाने यो स्कुललाई जाने देशकै उच्च स्थानमा पुर्याउने भनेर मैले म यो तरिकामा लागिरहेको छु। मैले हजुरको विद्यालय व्यवस्थापन समितिमा टिम चाहिँ एकदम परिपक्व हुनु पर्दो रहेछ। एकजना विद्यालय व्यवस्थापन समितिको अध्यक्षले मात्रै सञ्चालन गर्न सक्दिनँ, त्यसमा जाने विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सदस्य साथीहरू, विद्यालय प्रशासन पनि एकजुट भएर स्कुलका हकितका लागि चाहिँ टिम भएर जाँदाखेरि स्कुल राम्रो हुन्छ। मैले आफूले चाहिँ अनुभव गरेको हजुरको, म चाहिँ जति पनि शिक्षकहरू चाहिँ यहाँ उपस्थित हुनुहुन्छ, दैनिकी बिहान चाहिँ म यो सिलगढी यो स्कुलमा आउँछु र दिनभरि म स्कुलमा बसेर कुन कुन शिक्षक आउनु भएको छैन, कुन शिक्षकले के गरेर काम कारवाही गरिरहनु भएको छ भनेर म नियमित स्कुलमा आएर कक्षा कोठामा समेत म बसेर चाहिँ मैले विद्यालयको चाहिँ मैले आफ्नो भूमिका निर्वाह गरिरहेको।
पद्म पब्लिक मुक्तिनारायण विद्यालयको लामो इतिहास छ। राणाकालमा स्थापना भएको विद्यालय गणतन्त्र समय पुग्दा 75 वर्षको यात्रा पार गरेको यो विद्यालयबाट यो विद्यालयमा पढेका विद्यार्थीहरू देशका उच्च निकायमा पुगेका होलान्। यहाँ पढेका विद्यार्थी यो विद्यालयमा पढेका विद्यार्थीहरू कहाँ कहाँ पुगेका छन्?
मैले भन्नुपर्दा यो विद्यालयबाट अध्ययन गरेर जाने जानुभयो, भर्खरै रिटायरमेन्ट हुनुभयो, सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीशज्यू यही स्कुलको पूर्व विद्यार्थी हुनुहुन्छ, यही स्कुलबाट चाहिँ अध्ययन गरेर चाहिँ जानुभयो, गृह सचिवहरू हुनुभयो, विभिन्न चाहिँ कार्यालयका प्रमुख हुनुभएको छ, सिडिओ जिल्लाका प्रमुख जिल्ला अधिकारी हुनुभएको छ, विभिन्न शिक्षा कार्यालयका प्रमुख हुनुभएको छ, डाइरेक्टर हुनुभएको छ, मन्त्रीहरू हुनुभएको छ, शिवराज पन्त जाने पूर्व मन्त्रीजी हुनुहुन्छ, उहाँ पनि यो स्कुलको संस्थापक पनि, यहीबाट चाहिँ उहाँले चाहिँ विद्यार्थी पनि हुनुहुन्छ, उहाँ स्कुलको संस्थापक पनि हो, सम्माननीय ठुल्ठुलो ठाउँमा जाने आफ्नो चाहिँ कार्य ओहदामा चाहिँ यहाँका चाहिँ व्यक्तित्वहरू, यहाँका पूर्व विद्यार्थीहरू राम्रो राम्रो ठाउँमा गएर आफ्नो सेटलमेन्ट हुनु भएको छ।
त्यो उच्च निकायमा पुगेका पूर्व विद्यार्थीहरू यो विद्यालयप्रति चासो, यो विद्यालयप्रति माया, सद्भाव देखाउँछन् कि देखाउँदैनन्?
पहिला जस्तो डाक्टर मुक्तिनारायण श्रेष्ठले उहाँले जाने 10 लाख रुपियाँ राखेर जाने एउटा फन्ड राखेर स्कुलको नाम राख्नुभयो, उहाँले 10 लाख रुपियाँ विनियोजन गर्नुभयो। अब अरू चाहिँ यहाँ विभिन्न सटरहरू बनाएर चाहिँ स्कुलका लागि त्यहाँबाट आएका विद्यार्थी, जेहेन्दार विद्यार्थी, कोही गरिब विद्यार्थीहरूलाई जाने छात्रवृत्ति दिने रकम चाहिँ उहाँले जाने त्यही उहाँले बनाउनु भएको सटरबाट चाहिँ हामीले अहिले विद्यालय सञ्चालन गरिराखेका छौँ।
विद्यालयमा भौतिक पूर्वाधारको अवस्था के छ? तपाईँहरूलाई पर्याप्त मात्रामा भौतिक पूर्वाधार छ कि छैन? भौतिक पूर्वाधार अवस्था चाहिँ के छ?
भौतिक पूर्वाधार हजुर, अब एउटा स्कुलको अब भवनको टेन्डर हुँदैछ, आज टेन्डर खुल्दैछ र हामीसँग पर्याप्त रूपमा भौतिक संरचना नहुँदाखेरि हामीलाई चाहिँ विद्यालय 2 सिफ्टमा चलाउनु पर्ने भयो र छात्रावासको अवस्था एकदम हामीलाई एकदम कोर चाहिएको छ, छात्रावास, पुरुष छात्रावास, लगभग 50-60 जना चाहिँ विद्यार्थी अटाउने एउटा छात्रावास भइदिएको भए फेरि झन् यो स्कुलका लागि एकदम चाहिँ राम्रो हुन्थ्यो कि भन्ने मलाई आभास लागिरहेको छ।
पछिल्लो समय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र बीचको सम्बन्ध सुमधुर नभएका कारणले गर्दा पनि विद्यालयको अवस्था बिग्रिएको छ। तपाईँहरू यो विद्यालयका प्रधानाध्यापक र तपाईँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीचको सम्बन्ध, त्यो सहकार्य कति छ, कसरी भइरहेको छ?
कुनै पनि स्कुलको कार्यक्रम गर्दाखेरि प्रहले मलाई सोध्नुहुन्छ र मैले पनि अध्यक्ष हुँ भनेर मैले आफ्नो हिसाबमा हेर्दैन, म पनि प्रहसँग समन्वय गरेर कार्यक्रमका लागि एकजुट भएर जानुपर्छ। हाम्रो टिम ड्युटीमा मलाई लाग्छ अहिलेसम्म हाम्रो पद्म पब्लिकको जाने विद्यालय व्यवस्थापन समिति, पद्म पब्लिकको चाहिँ प्रशासन जस्तो टिम मिलेको कुनै स्कुलमा मलाई आभास छैन। एकदम हाम्रो टिम एकदम एक अर्कासँग परिपूरक भएर चाहिँ हामीहरू हेरिरहेका छ।
त्यो सम्बन्ध राम्रो नभएका कारणले विद्यालयहरू बिग्रेका इतिहास त छन् नि
होइन?
प्रविधिका हिसाबले अहिले यो समय प्रविधिको समय हो। तपाईँहरूले विद्यालयमा विद्यार्थीलाई सिकाइ प्रदान गर्नका लागि, विद्यार्थीलाई सिकाउनका लागि, उनीहरूको शिक्षा प्रदान गर्नका लागि प्रविधिलाई कति प्रयोग गरिराख्नु भएको छ? तपाईँहरूसँग प्रविधिको उपलब्धता छ कि छैन?
हामीसँग पर्याप्त रूपमा चाहिँ स्मार्ट बोर्डहरू छैनन्, त्यही पनि चाहिँ साइन्सका विद्यार्थीहरू 8, 9, 10 का विद्यार्थीहरूलाई हामीले स्मार्ट बोर्डबाट कम्प्युटर इत्यादि त्यहाँबाट चाहिँ हामीले विद्यार्थीलाई सञ्चालन गरेका छौँ र हामीले चाहिँ फेरि अझ हजुरसँग चाहिँ मैले भन्नुपर्दा 6 क्लासदेखि 10 क्लाससम्म हामीले जाने इङ्ग्लिस एक सिफ्ट चाहिँ इङ्ग्लिस मिडियम पनि सञ्चालन गरेका छौँ, एउटा ग्रुप चाहिँ नेपाली मिडियम पनि छ र हामी यसरी चाहिँ पढाउने विद्यार्थीहरूलाई चाहिँ सरहरूलाई उहाँलाई विद्यार्थीलाई कुनै किसिमले चाहिँ त्यस्तो अप्ठ्यारो नपर्ने गरी अहिले जोइन्ट पनि भइरहेछन् हामीले लिएर राखिरहेछौँ, त्यो भवन चाहिँ पूर्ण रूपमा नभएको कारणले राखेका छौँ, कोठामा हामीले चाहिँ बोर्ड 5-7 स्मार्ट बोर्ड राखेका छौँ जोइन्ट गरेर चाहिँ अब हामी 2-4 दिनमै हामी चाहिँ त्यसलाई संसारमा ल्याउने हामी तयारीमा छौँ।
यो विद्यालयमा पढेर देशका उच्च निकायमा पुगेका व्यक्तित्वहरू हुनुहुन्छ, यो विद्यालयको श्रीवृद्धिका लागि यो विद्यालयलाई अझ अगाडि बढाउनका लागि ती व्यक्तित्वहरूसँग तपाईँले भन्नुपर्ने कुराहरू केही छन्?
मैले भन्नुपर्दा म पूर्व विद्यार्थी भएको हिसाबले म अहिले व्यवस्थापन समितिको अध्यक्ष भएको हिसाबले होइन कि अझको म पूर्व विद्यार्थी भएको हिसाबले हामीले यो स्कुललाई यो स्कुलबाट हामीले शिक्षा हासिल गर्यौँ र हामीले यो स्कुललाई देशकै नमुना बनाउनु पर्छ भनेर उहाँहरूसँग पनि म कोर्डिनेसनमा गइराखेको छु, फोन सम्पर्क गरिराखेको छु र सबै हामी मिलेर यो स्कुललाई डुटीकै यो स्कुलले एउटा यहाँको जिल्लाको जिल्लालाई नै पहिचान गराउने भन्ने हिसाबले म सबै उहाँहरूसँग पनि सम्पर्कमा गरिरहेको छु। उहाँहरूले जाने सकभर पूर्व विद्यार्थीको एउटा टिम भएर यो स्कुललाई फेरि यहाँको भौतिक संरचनादेखि जो जो साथीहरू जहाँ जहाँ हुनुहुन्छ उहाँहरूले यो स्कुलका लागि केही आफ्नो आफ्नो ठाउँबाट स्कुलका लागि केही चाहिँ गर्दै गएको भए आर्थिक सहयोग गर्दै गएको भए अझै चाहिँ यो स्कुलमा जाने दक्ष शिक्षकहरू ल्याउन सकिन्थ्यो। शिक्षकहरू त हामीसँग पर्याप्त मात्रामा छन्। अहिले चाहिँ देशको 117 स्कुल मध्येमा चाहिने 17 स्कुलमा साइन्स चाहिँ सबलीकरणमा हाम्रो पद्म पौलिक मुक्ति नारायण परेको छ। विद्यार्थीहरूको एकदम चाहिँ उर्वर भूमि जस्तै नै हुन्छ कि भन्ने मलाई चाहिँ आभास लागिरहेछ।
समय उपलब्ध गराइदिनु भयो, समय र सम्वादका लागि रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसका तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
हजुरले पनि चाहिँ मलाई चाहिँ यो समय दिएर मलाई यो पद्म पौलिकको तर्फबाट चाहिँ कुनै किसिमको कुरो राख्न दिनु भएकोमा धन्यवाद हजुरलाई चाहिँ।
यतिन्जेलसम्म हामीसँग हुनुहुन्थ्यो डुटीको एउटा ऐतिहासिक विद्यालय पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र भट्ट। आजलाई कार्यक्रम शैक्षिक बहस यति, अर्को हप्ता अर्को विशेष श्रृङ्खलाका साथ उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मका लागि म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार।
शिक्षाको नीति, अभ्यास र प्राप्ति,
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाएर प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
असतो मा सते गमाए।